بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتا، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کریں گے۔ آج آپ سورہ آلہ کی آیت کرمانک 1 سے 17 تک کی تلاوت اور اس کا انواد سنیں گے۔ قاری ہیں سورگی محمد صدیق منشاوی۔
بسم اللہ الرحمن الرحیم، سبح اسم ربک الاعلی الذی خلق فسوى والذی قدر فہدا والذی اخرج المرعى فجعله غثاء أحوى سنقرئك فلا تنسى إلا ما شاء فذكر إن نفعت الذكرى سيذكر من يخشى ويتجنبها الأشقى الذي يصلى النار الكبرى ثم قد أفلح من تزكى وذكر اسم ربه فصلى بل تؤثرون الحياة الدنيا والآخرة خير
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، ہے پیغمبر اپنے سروچ پالنہار کے نام کا گنگان کیجئے، جس نے پیدا کیا پھر ٹھیک ٹھاک کیا، جس نے بھاگیہ نردھارت کیا پھر مارگ دکھایا، جس نے ونسپتی اگائی پھر اسے سوکھا اور کالا بنا دیا، پھر ہم آپ کو شیگر ہی اس پرکار قرآن پڑھائیں گے کہ پھر آپ بھولیں گے نہیں، سوائے یہ کہ ایشور ہی یہ چاہے کہ نسندیہ وہ ہر سپشٹ اور چھپی بات کو جانتا ہے، اور ہم آپ کو ہر بھلے کار کے لیے تیار کر دیں گے، اتہ نصیحت کیجئے، یدی نصیحت لاب پرد ہو، اور شیگر ہی ایشور سے ڈرنے والا ویکتی نصیحت حاصل کر لے گا، کنتو اتین دربھاگ والا اس سے کترائے گا، وہی جو بڑی آگ میں گر پڑے گا، پھر وہ اس میں نہ تو مرے گا نہ ہی جیے گا۔ نشچت روپ سے جس نے اپنے آپ کو پوتر بنا لیا وہ سفل ہو گیا، اور جس نے اپنے پالنہار کے نام کا اسمرن کیا پھر نماز ادا کی۔ نہیں بلکہ تم تو سانسارک جیون کو پراتھمکتا دیتے ہو، جبکہ پرلوک ادھک اتم اور شیش رہنے والا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤں، ہمارا یہ پرسارن آپ 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ آج منگلوار ہے، فروردین کی 8، رمضان کی 6 اور مارچ کی 28 تاریخ۔ اس سبھا میں پرسارت ہونے والے کاریکرم اس پرکار ہیں۔ سب سے پہلے آپ سنیں گے وشو سماچار، اس کے بعد راجنیتک چرچا، اس کے بعد ہم پوتر رمضان کے اوسر پر آپ کو سنوائیں گے وشیش کاریکرم ایشور آدتیہ، اور انتم کاریکرم ہوگا قرآنی قصے۔ تازہ اور وسیط خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھتے رہیے، پتہ ہے parstudio.ir/hi۔ اب آپ سید میسم سے وشو سماچار سنیے۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایرانی راشٹرپتی نے کہا ہے کہ ایران کی ودیش نیتی سبھی دیشوں کے ساتھ اچھے اور سنتولت سمبندھوں پر آدھارت ہے۔ ایران کے ودیش منتری نے امریکہ اور 3 یورپیہ دیشوں کو چیتاونی دیتے ہوئے کہا ہے کہ پرمانو وارتا کے لیے دروازہ ہمیشہ کھلا نہیں رہے گا۔ پریاگ راج کی ایک عدالت نے عتیق احمد کو دوشی قرار دیتے ہوئے انہیں عمر قید کی سزا سنائی ہے۔ نتنیاہو نے ویوادت نیائک سدھار قانون کے استغن پر سہمتی جتا دی ہے۔ اب آپ وستار سے وشو سماچار سنیے۔ ایرانی راشٹرپتی سید ابراہیم رئیسی نے کہا ہے کہ ایران کی ودیش نیتی سارے دیشوں کے ساتھ سمبندھوں سے سنتولت درشٹی کون اپنانا ہے۔ سید ابراہیم رئیسی کا کہنا ہے کہ ہماری ودیش نیتی سنتولت درشٹی کون پر آدھارت ہے۔ انہوں نے ایک سمیلن میں بولتے ہوئے سرکار کو گھریلو وشال اکشمتاؤں پر نربھر بتاتے ہوئے کہا کہ وشو کے سارے ہی دیشوں کے ساتھ ہم سنتولت ڈھنگ سے سمبندھ رکھتے ہیں۔ راشٹرپتی نے کہا کہ آج جو بھی دیش اسلامی گڑتنج ایران کے ساتھ سمبندھ بنانا چاہتا ہے اس کے لیے بھومی کا تیار ہے۔ انہوں نے کہا کہ ہجری شمسی ورش کے آرمبھ میں جس پرکار سے اسلامی کرانتی کے ورش نیتا نے کہا کہ ہمیں ایک نئے جوش اور پریورتنکاری درشٹی کی ضرورت ہے، راشٹرپتی رئیسی کا کہنا تھا کہ بہت سے راستے کھولے جا چکے ہیں اور دشمنوں کے اچھا کے باوجود کئی انیہ راستے کھولے جائیں گے۔ ایران کے ودیش منتری نے امریکہ اور 3 یورپی دیشوں کو چیتاونی دیتے ہوئے کہا ہے کہ پرمانو سمجھوتے کے لیے ہمیشہ دروازہ کھلا نہیں رہے گا۔ سوموار کو الجزیرہ ٹی وی کے ساتھ بات چیت میں ایرانی ودیش منتری حسین امیر عبداللہیان نے کہا کہ ایرانی سانسد پرمانو وارتا کے سمبندھ میں کچھ سیمائیں نردھارت کرنے کے لیے ایک پرستاؤ پارت کرنا چاہتے ہیں۔ انہوں نے کہا کہ امریکہ، برٹین، فرانس اور جرمنی کو یہ بات سمجھنی ہوگی کہ پرمانو وارتا کا دروازہ ہمیشہ کھلا نہیں رہے گا۔ امریکہ کی سمجھوتے میں واپسی اور ایران کے خلاف اس کے ادھکتم دباؤ ابھیان کو سماپت کرنے کے لیے اپریل 2021 میں وینا میں پرمانو سمجھوتے کے پکشکاروں کے بیچ بات چیت شروع ہوئی تھی، لیکن واشنگٹن کی اور سے سمجھوتے سے پھر سے نہیں نکلنے کی گارنٹی نہیں دیے جانے اور اس بات پر اڑے رہنے کے بعد کہ ایران پر لگے سبھی پرتیبندھ سماپت نہیں کیے جائیں گے اگست 2022 تک وارتا رک گئی۔ حالانکہ ایرانی ودیش منتری نے انتراشٹریہ پرمانو ارجا ایجنسی IAEA کے ساتھ سہیوگ جاری رکھنے پر بل دیا ہے۔ ایران کے ودیش منترالے نے ڈینمارک میں اتیوادی گٹ دوارا پوتر قرآن کے انادر کی کڑے شبدوں میں نندا کی ہے۔ ایران کے ودیش منترالے کے پروکتا ناصر کنانی نے کچھ یورپی دیشوں میں پوتر قرآن اور مسلمانوں کی دھارمک آستھاؤں کے اپمان کی گھٹناؤں میں وردھی پر سچیت کیا ہے۔ انہوں نے اس پرکار کی گھٹناؤں پر مانوادھیکاروں کا دعوی کرنے والوں کے مون کی کڑی نندا کی ہے۔ ناصر کنانی نے کہا کہ اس پرکار کی گھٹناؤں کی پنراورتی گھرنا اتیواد اور ہنسا کو بڑھاوا دیتی ہے۔ انہوں نے کہا کہ یہ کام لوگوں کے شانتی پورن ڈھنگ سے رہنے تتھا وشو شانتی کے لیے گمبھیر خطرہ ہیں۔ ایران کے ودیش منترالے کے پروکتا ناصر کنانی نے مانوادھیکاروں کے نام پر اس پرکار کی گھٹناؤں کو اندیکھا کیے جانے کو مانوادھیکاروں کے ورودھ بتایا۔ قطر کی سرکار دوارا ایران کے ساتھ سہیوگ کرنے پر علی شمخانی نے اس کی سراہنا کی ہے۔ ایران کی سروچ راشٹریہ سرکشا پریشد کے سچیو علی شمخانی نے کہا ہے کہ تہران اور دوحا کے بیچ مہتوپورن سمبندھوں کو کھیتر کے انیہ دیشوں کے ساتھ ایک ماڈل کے روپ میں پیش کیا جا سکتا ہے۔ انہوں نے کہا کہ پڑوسی دیشوں کے ساتھ ہر کھیتر میں سمبندھوں میں وستار دیش کی ودیش نیتی کی پراتھمکتا میں شامل ہے۔ انہوں نے کہا کہ اس بارے میں کسی بھی پرکار کی کوئی سیمتا نہیں ہے۔ علی شمخانی نے سوموار کو تہران میں قطر کے ودیش اپ منتری محمد بن عبدالعزیز الخلیفہ کے ساتھ ملاقات کی۔ اس بھیٹ وارتا میں دونوں پکشوں نے دی پکشی ایوم کھیتری ویشوں پر وچار ومرش کیا۔ علی شمخانی نے کہا کہ بادھاؤں کو دور کرتے ہوئے ایران اور قطر کے بیچ آرتھک ویاپارک گتیویدھیوں کو بڑھایا جائے اور درشٹیگت پریوجناؤں پر کام شروع کیا جائے۔ بھارت میں پریاگ راج کی ایک عدالت نے عتیق احمد کو دوشی قرار دیتے ہوئے امیش پال اپہرن کیس میں انہیں عمر قید کی سزا سنائی ہے۔ امیش پال کی 24 فروری 2023 کو دن دہاڑے ہتیا کر دی گئی تھی۔ عدالت نے یہ سزا 2006 میں امیش پال کے اپہرن کیس میں سنائی ہے۔ امیش پال بسپا ودھائک راجو پال کی ہتیا کے پرمکھ گواہ تھے اور 2006 میں ان کا اپہرن ہوا تھا۔ اس اپہرن کا آروپ امیش پال نے عتیق احمد پر لگایا تھا۔ عدالت نے اسی مقدمے کا فیصلہ سناتے ہوئے منگلوار کو عتیق احمد اور ان کے سہیوگیوں کو سزا سنائی۔ اس سے پہلے سپریم کورٹ نے جیل میں بند پورو سانسد عتیق احمد کی اس یاچیکا کو خارج کر دیا تھا جس میں انہوں نے اتر پردیش پولیس کی حراست میں سرکشا کی مانگ کی تھی۔ اپہرن کے 7 انیہ ابھیوکتوں کو عدالت نے بری کر دیا ہے۔ عدالت میں پیشی کے لیے عتیق احمد کو سوموار کو گجرات کی سابرمتی جیل سے پریاگ راج کی نینی جیل پہنچایا گیا تھا۔ عتیق احمد نے اپنی یاچیکا میں مانگ کی تھی کہ سپریم کورٹ اتر پردیش پولیس کو ان کی جان کی سرکشا کو لے کر کوئی آدیش دے۔ سپریم کورٹ نے کہا کہ راجیہ کی مشینری ان کا دھیان رکھے گی۔ عتیق احمد 5 بار اتر پردیش سے ودھایک اور 1 بار سانسد رہے ہیں۔ عتیق احمد نے اپنی یاچیکا میں کہا تھا کہ یوپی پولیس کو احمد آباد میں ہی آ کر پوچھ تاچھ کرنی ہوگی۔ نیتن یاہو کے منتری منڈل کے ویوادت نیائک سدھار قانون کے استھگن پر سہمتی بنی ہے۔ ہبرو بھاشا کے سنچار مادھیموں کے انوسار نیتن یاہو اور زائونی شاسن کے راشٹریہ سرکشا صلاح کار کے بیچ ویوادت نیائک سدھار قانون کے استھگن پر سہمتی بنی ہے۔ اس پر فیصلہ اب سنسد کی اگلی بیٹھک میں کیا جائے گا۔ زائونی شاسن کے پردھان منتری نیتن یاہو کے منتری منڈل کے نیائک سدھار قانون کو لے کر اسرائیل میں ویاپک استر پر پردرشن چل رہے ہیں۔ اس شاسن کے یدھ منتری کو ان کے پس سے ہٹائے جانے کے بعد نیتن یاہو ورودھی پردرشن بہت تیز ہو گئے ہیں۔ اتمر بن گوویر نے نیتن یاہو کو منتری منڈل سے نکلنے کی دھمکی دی تھی۔ اس بیچ نیتنیاہو نے زائنو شاسن کے آبادت سے یدھ منتری سے مانگ کیا کہ وہ اسرائیل کی سنسد نیسٹ سے تیاگ پتر دیں تاکہ انہیں ان کے پد پر بحال کیا جا سکے۔ امریکہ کے ٹینیسی پرانت کے نیشویل میں ایک اسکول میں ایک مہیلا حملہور نے 3 بچوں سمیت 6 لوگوں کو گولی مار کر موت کے گھاٹ اتار دیا ہے۔ گولی باری میں مارے گئے بچوں کی عمر 9 سال ہے جبکہ 3 انے لوگوں کی عمر 60 سے 61 وشوں کے بیچ ہے۔ پولیس کی جوابی کارروائی میں 28 سال کی حملہور آجرے ہیل کی موت ہو چکی ہے۔ گولی باری کی گھٹنا جس اسکول میں ہوئی ہے وہ نیشویل کا ایک پرائیویٹ اسکول ہے جہاں 11 سال کی عمر تک کے بچے پڑھتے ہیں۔ اس حملے کے بعد ایک بار پھر سے امریکہ میں بندوق رکھے جانے کے قانون میں بدلاؤ کو لے کر بحث چھڑ گئی ہے۔ امریکی راشٹرپتی جو بائیڈن نے اس گھٹنا پر دکھ جتاتے ہوئے مارچ مہینے کے انت تک راشٹری دھوج کو آدھا جھکانے کا آدیش دیا ہے۔ اسی کے ساتھ ریڈیو تہران سے وشو سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
راجنیتک چرچا کے ساتھ میں اختر رضوی آپ کی سیوا میں اپستھت ہوں، میرا سلام سویکار کیجیے۔ ہماری آج کی چرچا کے وشے ہیں قطر کے اپ ودیش منتری کی ایران یاترا۔ پوتر رمضان کے مہینے میں یوروپ میں ایک بار پھر قرآن کا انادر، اور راہل گاندھی کے مدعے پر کیندر سرکار کی بڑھی مصیبتیں۔ تو سب سے پہلے قطر کے اپ ودیش منتری کی ایران یاترا کا وشے۔ قطر کے ودیش اپ منتری نے ایران کی یاترا کے دوران اس دیش کے ودیش منتری اور راشٹریہ سرکشا سلاحکار سہت کئی ادھیکاریوں کے ساتھ بھیٹ وارتا کی۔ ایک سمیکشا پیش کر رہے ہیں ہمارے ساتھی قائم رضوی۔
قطر کے ودیش اپ منتری نے ایران کی یاترا کے دوران دیش کے ودیش منتری اور راشٹریہ سرکشا کے سچیو سے الگ الگ بھیٹ وارتائیں کی۔ ایران کی سروچ راشٹریہ سرکشا پریشد کے سچیو علی شمخانی نے قطر کے ودیش اپ منتری محمد بن عبدالعزیز الخلیفی کے ساتھ ملاقات میں کہا ہے کہ پڑوسی دیشوں کے ساتھ ڈپلومیسی کے انترگت ہر کھیتر میں سہیوگ ایوم وستار ایران کی پراتھمکتا میں شامل ہے۔ انہوں نے کہا کہ اس بارے میں ہم کسی بھی پرکار کی سیما کے پکشدھر نہیں ہیں۔ اس ملاقات میں قطر کے ودیش اپ منتری محمد بن عبدالعزیز نے کہا کہ اسلامی گڑتنتر ایران کے ساتھ سمبندھوں کو مضبوط بنانے کو ہماری ودیش نیتی میں پراتھمکتا حاصل ہے۔ انہوں نے کہا کہ ویاپارک سہیوگ میں تیزی لا کر آدھار بھوت پریوجناؤں کو لاگو کرنے کے لیے دونوں دیش سنیکت روپ سے پریاس تیز کریں۔ قطر کے ودیش اپ منتری کی تہران یاترا ایسی استھتی میں ہوئی ہے کہ جب اسلامی گڑتنتر ایران نے پڑوسی دیشوں کے ساتھ سہیوگ ایوم سہکاریتا کی نیتی کو آگے بڑھاتے ہوئے پڑوسیوں کے ساتھ ڈپلومیٹک سمبندھوں کو وسترت کیا ہے۔ اس سندر میں ایران اور سعودی عرب کے بیچ ہونے والے سمجھوتے کا الیکھ کیا جا سکتا ہے۔ قطر سہیت دنیا کے کئی دیشوں نے اس سمجھوتے کا سواگت کیا ہے۔ ان کا ماننا ہے کہ یہ سمجھوتا کھیتر کی شانتی ایوم استھرتا میں پربھاوی سدھ ہوگا۔ दो महत्वपूर्ण इस्लामी देश होने के नाते ईरान और कतर भी विशेष महत्व के स्वामी हैं। क्षेत्रीय मुद्दों को लेकर दोनों देशों के समान दृष्टिकोण पाए जाते हैं। जब सऊदी अरब, संयुक्त अरब इमारात, बहरैन और मिस्र ने कतर के विरुद्ध प्रतिबंध लगाए थे, तो ऐसे में ईरान ने कतर का साथ देते हुए प्रतिबंधों को निष्क्रिय बनाने में महत्वपूर्ण भूमिका निभाई थी। हालांकि ईरान और कतर के बीच मधुर संबंधों के बावजूद उनके मध्य व्यापारिक लेन देन वैसा नहीं है जैसा उसको होना चाहिए था। तेहरान और दोहा के बीच 200 मिलियन डॉलर से लेकर 250 मिलियन डॉलर तक का व्यापार होता है। दोनों देशों में पाई जाने वाली संभावनाओं को देखते हुए ये बहुत कम है। हालांकि ईरान की 13वीं सरकार ने पड़ोसी देशों के साथ संबंधों में विस्तार की नीति को अपनी प्राथमिकता में रखा है। इसी संदर्भ में हालिया कुछ महीनों के दौरान ईरान और कतर के बीच कूटनीतिक, आर्थिक एवं व्यापारिक शिष्टमंडलों का आना जाना देखा जा सकता है। कुछ महीनों पहले ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने कतर की यात्रा की थी, जिसमें सहयोग के 14 समझौतों पर हस्ताक्षर किए गए थे। इससे ये पता चलता है कि दोनों देश ही परस्पर संबंध विस्तार के इच्छुक हैं।
और अब पवित्र कुरान के अनादर का विषय। इस्लामी गणतंत्र ईरान ने एक बार फिर एक यूरोपीय देश में पवित्र कुरान के अनादर की कड़े शब्दों में निंदा की है। हालिया दिनों में यूरोपीय देशों में पवित्र कुरान के अनादर का मुद्दा बढ़ता ही जा रहा है। एक समीक्षा पेश कर रहे हैं हमारे साथी मोहम्मद मेहदी।
ईरान ने एक बार फिर और विशेष रूप से पवित्र रमजान के महीने में एक यूरोपीय देश में मुसलमानों के सबसे पवित्र धार्मिक ग्रंथ कुरान मजीद के अपमान की कड़ी निंदा की है। रमजान मुबारक के दूसरे ही दिन डेनमार्क में एक कट्टर दक्षिणपंथी गुट पेट्रियस लाइव ने कोपेनहेगन में स्थित तुर्की के दूतावास के सामने कुरान मजीद की एक प्रति को जलाकर अपमानजनक कृत्य अंजाम दिया है। यूरोपीय देशों में फैल रही मॉडर्न जहालत या धार्मिक विश्वासों का उपहास उड़ाने और विशेष रूप से इस्लामी मान्यताओं का अनादर करने जैसे गंभीर मुद्दे लगातार सामने आ रहे हैं। इससे पहले भी हाल ही में स्वीडन की राजधानी स्टॉकहोम में तुर्की के दूतावास के सामने कुरान मजीद को जलाया गया था। ये जघन्य अपराध डेनमार्क की कट्टर दक्षिणपंथी पार्टी स्टेम कुर्स के इस्लाम दुश्मन नेता रासमस पलूदन ने अंजाम दिया, जिसकी अनुमति उन्हें स्वीडिश सरकार और पुलिस ने प्रदान किया था। मुसलमानों के सबसे पवित्र धार्मिक ग्रंथ का अनादर करने वालों का दावा है कि अभिव्यक्ति की स्वतंत्रता उन्हें मुसलमानों के पवित्र धार्मिक ग्रंथों का अपमान करने की अनुमति देती है। हालांकि हर बुद्धिमान व्यक्ति जानता है कि हर प्रकार की आज़ादी की अपनी सीमाएं होती हैं, जबकि पश्चिम अपनी इस नीति को लेकर घोर विरोधाभास में जकड़ा हुआ है। सैकड़ों ऐसे उदाहरण सामने आए हैं जब सिर्फ अव्यक्त के कारण लोगों को जेलों की सलाखों के पीछे धकेल दिया गया। विकिलीक्स के संस्थापक जूलियन असांज द्वारा कुछ रहस्य उद्घाटनों के कारण यूरोपीय देशों ने उनके साथ कैसा व्यवहार किया। उन्हें किसी तरह से पकड़कर गैर कानूनी तरीके से अमेरिका ले जाया गया। उनके साथ ऐसा व्यवहार क्यों किया गया? सिर्फ इसलिए कि उनके रहस्य उद्घाटनों से कई पश्चिमी सरकारों के पाखंड से पर्दा उठ रहा था और उनके हितों को चोट पहुंच रही थी। ईरान के विदेश मंत्रालय के प्रवक्ता नासिर कनानी ने यूरोप में मुसलमानों के धार्मिक विश्वासों और कुरान मजीद के अपमान की बढ़ती घटनाओं के प्रति चिंता जताते हुए कहा है कि इस तरह के कृत्य नफरत, उग्रवाद फैलाने और हिंसा को बढ़ावा देने का आधार हैं, जो लोगों की शांति और शांतिपूर्ण सह अस्तित्व और वैश्विक सुरक्षा को खतरे में डाल सकते हैं।
और अब रुख करते हैं भारत का।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनीतिक चर्चा।
भारत के विपक्षी दल कांग्रेस के वरिष्ठ नेता राहुल गांधी की सदस्यता का मुद्दा गरमाता ही जा रहा है और इस मुद्दे ने विपक्ष को एक मंच पर कर दिया है, जिसकी वजह से केंद्र की मोदी सरकार बौखलाई हुई है। विस्तृत रिपोर्ट के साथ नई दिल्ली से हमारे संवाददाता शमशाद काजमी।
ऐसे समय में जब राहुल गांधी की संसद सदस्यता समाप्त किए जाने के विरोध और अडानी समूह पर भ्रष्टाचार के लगे आरोपों की जेपीसी द्वारा जांच की मांग को लेकर संसद में विपक्षी दलों का हंगामा जारी है और दोनों सदनों की कार्रवाइयां नहीं चल पा रही हैं, कल रात 18 विपक्षी दलों के नेताओं ने कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गे के दिल्ली स्थित निवास पर बैठक की और एक स्वर में मोदी शासन के विरुद्ध अपने अभियान को जारी रखने का फैसला किया। विपक्षी दलों का आरोप है कि केंद्र की भाजपा सरकार लोकतंत्र को नष्ट कर रही है और उसने सभी संस्थाओं पर कब्जा जमा रखा है। विपक्षी दलों ने कथित तौर पर मोदी की डर और धमकी की राजनीति का मुकाबला करने के लिए सामूहिक संकल्प व्यक्त किया। ये संकल्प अब संसद के बाहर संयुक्त कार्रवाइयों के रूप में दिखाई देगा। पत्रकारों से बात करते हुए कांग्रेस सांसद प्रमोद तिवारी ने कहा,
और हम इस नतीजे पे पहुंचे हैं कि इस तानाशाही के खिलाफ, इस लोकतंत्र के बचाने की मुहिम में हम सब साथ चलेंगे, साथ रहेंगे।
डीएमके, एनसीपी, जेडीयू, बीआरएस, सीपीएम, सीपीआई, आम आदमी पार्टी, आरजेडी, टीएमसी, एमडीएमके, आरएस, आरएसपी, IUML, SP, झारखंड मुक्ति मोर्चा और नेशनल कॉन्फ्रेंस के नेताओं ने इस बैठक में भाग लिया। तृणमूल कांग्रेस के जवाहर सरकार ने कहा कि सभी दलों और नेताओं पर समन्वित और अलोकतांत्रिक हमले के खिलाफ ये विपक्ष की एकता थी। कई विपक्षी नेताओं ने स्पष्ट किया कि इस बैठक का उद्देश्य कांग्रेस के लिए एक मुद्दा आधारित समर्थन था और इसे 2024 के आम चुनाव से जोड़कर नहीं देखा जाना चाहिए। टीएमसी कह चुकी है कि वे लोकसभा चुनाव अपने बलबूते पर लड़ेगी। कांग्रेस ने एक व्यापक एजेंडे की बात की है और कई दल ऐसे भी हैं जिन्होंने मिलकर चुनाव लड़ने की तत्परता व्यक्त की है। फिलहाल मामला अडानी समूह पर भ्रष्टाचार के लगे आरोपों की जांच और राहुल गांधी की संसद सदस्यता समाप्त किए जाने के विरोध पर केंद्रित है। कल इस बैठक में शिवसेना उद्धव ठाकरे गुट ने भाग नहीं लिया, जिसने सावरकर पर राहुल गांधी के दिए हालिया बयान पर कड़ा विरोध जताया है। राहुल गांधी ने एक संवाददाता सम्मेलन में कहा था कि वे गांधी हैं, सावरकर नहीं, जो माफी मांगेंगे। उद्धव ठाकरे ने इस पर कड़ा विरोध जताते हुए कहा था कि उनकी पार्टी सावरकर का अपमान सहन नहीं करेगी। भाजपा की पूर्व सहयोगी शिवसेना उद्धव ठाकरे गुट यद्यपि भाजपा की नीतियों का विरोध करती है, लेकिन सावरकर के मुद्दे पर वे भाजपा के साथ रही है। विपक्षी दलों की इस बैठक में ये भी फैसला किया गया कि विपक्ष की एकता बनाए रखने के लिए सावरकर जैसे संवेदनशील मुद्दों को नहीं उठाया जाएगा। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
और इसी के साथ राजनीतिक चर्चा का ये कार्यक्रम यहीं पर समाप्त हुआ।
प्रस्तुत है अगला कार्यक्रम ईश्वर आतिथ्य।
ईश्वरीय आतिथ्य।
दोस्तों, रमजान मुबारक महीने के छठे दिन कार्यक्रम ईश्वर आतिथ्य की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं। सैयद मीसम और मरियम मेहरदादी का सलाम स्वीकार कीजिए।
दोस्तों, आइए सबसे पहले सुनते हैं छठी रमजान की दुआ और उसका अनुवाद।
اللهم لا تخذلني فيه لتعرض معصيتك ولا تضربني بسياط نقمتك وزحزحني فيه من موجبات سخطك بمنك وأياديك يا منتهى رغبة الراغبين।
हे अल्लाह, मुझे इस महीने में अपनी अवज्ञा से निकट होने की वजह से क्षमा कर दे और मुझे अपने बदला लेने के चाबुक से सजा मत दे और मुझे अपने क्रोध के कारण से दूर रख। अपने असंख्य उपकारों और अनुकंपाओं के कारण हे रुचि रखने वालों के जुनून की अंतिम सीमा।
रमजान के महीने को ईश्वर की मेजबानी का महीना और उत्कृष्टता तक पहुँचने का मार्ग कहा जाता है। पूरे इतिहास में ईश्वरीय दूतों ने लोगों को ईश्वर की ओर आमंत्रित किया है। ईश्वरीय दूत हजरत नूह ने कहा था, हे ईश्वर, मैंने अपनी उम्मत को रात दिन तुझ पर ईमान लाने की दावत दी। अंतिम ईश्वरीय दूत हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने ईश्वर के आदेशानुसार लोगों से कहा, कह दो, ये मेरा मार्ग है, मैं समझदारी और जागरूकता से ईश्वर की ओर दावत देता हूँ।
रमजान का महीना दुआओं के कबूल होने का महीना और शरीर एवं आत्मा के शुद्धिकरण का महीना है। कुरान मजीद के अनुसार ईश्वरीय अनुकंपाओं के जिक्र का एक फल कल्याण एवं मोक्ष प्राप्ति है। सूरह आराफ की आयत 69 में उल्लेख है, ईश्वर की अनुकंपाओं को याद करो क्योंकि तुम्हें कल्याण प्राप्त होगा।
रमजान के महीने में ईश्वर का जिक्र और गुणगान हो रहा है। ये आत्मनिर्माण और बंदगी का महीना है। इस महीने में रोजेदार ईश्वर की मेजबानी और प्रेम का लुत्फ उठाते हैं। इस महीने में उन लोगों को इस मूल्यवान दावत का फल मिलता है। इसका मूल्यवान फल स्वयं से संपर्क, ईश्वर से संपर्क और उसके बंदों से संपर्क करना है। पैगंबर इस्लाम के मुताबिक ये महानता, गौरव और सम्मान का महीना है और इसे अन्य महीनों पर प्राथमिकता दी गई है। बेहतर होगा प्रेम और शुद्ध नियत के साथ इससे लाभान्वित हों और उसके सुंदर दिनों और आध्यात्मिक सुबह को ईश्वर से बातचीत एवं प्रेम पूर्वक दुआओं के लिए लाभ उठाएं और कल्याण प्राप्त करें।
अन्य ईश्वरीय धर्मों की भांति इस्लाम धर्म की भी बुनियाद एक ईश्वरवाद और एक ईश्वर की इबादत पर है। इसके अलावा उसके अन्य मूल सिद्धांत हैं नबुवत, माद, इमामत और ईश्वरीय न्याय। मूल सिद्धांत वही हैं जिन पर धर्म की इमारत की बुनियाद रखी हुई है। एक मुसलमान को पहले मूल सिद्धांतों पर ईमान लाना होगा, उसके बाद उन्हीं से निकलने वाले अन्य सिद्धांतों पर कि जिन्हें फुरुए दीन कहा जाता है अमल करना होगा। फुरुए दीन के 9 भाग हैं, नमाज, रोज़ा, खुम्स, जक़ात, हज, जिहाद, अम्र बमारूफ यानी अच्छाई का आदेश, नहीं अजमुनकर यानी बुराई से रोकना, तवल्ला यानी ईश्वर के दोस्तों से दोस्ती और तवर्रा यानी ईश्वर के दुश्मनों से दुश्मनी।
इस्लाम के समस्त नियम और शिक्षाएं इंसान को वास्तविक सुख या कल्याण तक पहुंचाने के लिए हैं। इस्लाम के समस्त आदेश और नियम और इस्लाम के समस्त आर्थिक, सामाजिक और राजनीतिक दिशा निर्देश और इस्लाम की समस्त व्यक्तिगत एवं सामूहिक इबादतें जीवन को सुख पहुंचाने वाले इस नुस्खे का भाग हैं। इस्लाम अपनी व्यापक शिक्षाओं द्वारा मानवता को भौतिक एवं आध्यात्मिक परिपूर्णता तक पहुंचाना चाहता है। ये ईश्वरीय धर्म उत्कृष्टता और कल्याण तक पहुंचने के मार्ग को अनिवार्य आदेशों को अंजाम देने और पापों से बचने तथा पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम, आले बैत और कुरान से जुड़ना बताता है।
इस्लाम की शिक्षाओं की रोशनी में जीवन एक ऐसी दुनिया को उपहार स्वरूप देता है जो अत्याचार से पाक और अध्यात्म से परिपूर्ण होती है। मुसलमानों की महत्वपूर्ण पूंजी इंसान के जीवन के लिए इस्लाम के नियम और व्यापक एवं स्पष्ट दिशा निर्देश हैं। इस्लाम विश्व और इंसान के बारे में व्यापक एवं तार्किक दृष्टिकोण पेश करके और शुद्ध एकेश्वरवाद एवं नैतिक एवं आध्यात्मिक नियमों और मजबूत राजनीतिक एवं सामाजिक व्यवस्था और व्यक्तिगत कर्तव्यों एवं कर्मों द्वारा समस्त इंसानों से अपनी आंतरिक बुराइयों, कमजोरियों और गंदगियों को पाक करने और अपने मन को ईमान, श्रद्धा, सच्चाई, प्रेम, उम्मीद और ताजगी से सुसज्जित करने की दावत देता है, ताकि लोग अपनी दुनिया को भुखमरी, जिहालत, अत्याचार, भेदभाव, पिछड़ेपन, ठहराव, वर्चस्व, दबाव, अपमान और पागलपन से आजाद कर लें।
बेहतरीन दुआ वो है कि जो ईश्वर से इश्क के साथ और इंसान की ज़रूरतों की वास्तविक पहचान के साथ की जाती है। ये दुआ केवल पैगंबर इस्लाम और उनके परिजनों एवं उनके अनुसरणकर्ताओं द्वारा की जाती है। ईश्वर का शुक्र है कि हमारे पास अहले बैत की दुआओं का एक मूल्यवान संग्रह है। इन दुआओं को पढ़ने से शुद्धि, उत्कृष्टता और प्रेम हासिल होता है और इंसान गुनाहों से पाक हो जाता है।
दुआ चाहे किसी भी भाषा में की जाए, इसका मतलब है ईश्वर को पुकारना। भौतिक जीवन के शोर शराबे में और मानसिक दबाव के कारण इंसान कभी कभी तन्हाई का एहसास करता है। ऐसी स्थिति में ईश्वर से अपने दिल का हाल सुनाने के अलावा किसी अन्य चीज से शांति नहीं मिलती।
दुआ मोमिन की मुक्ति का साधन, समस्याओं में ग्रस्त लोगों का शरण स्थल और कमजोर इंसान का ज्ञान एवं शक्ति के स्रोत से संबंध है। इंसान ईश्वर से संपर्क के बिना और उसके सामने अपनी ज़रूरतों का जिक्र किए बिना जीवन में परेशान रहता है। दुआ करने से इंसान अहंकार से बचता है। दुआ से इंसान में विनम्रता बढ़ती है। अहंकारी लोग जो ईश्वर से दुआ करने को भी अपना अपमान समझते हैं, इस इबादत के आनंद से वंचित रहते हैं। जैसे कि फिरौन, नमरूद और दूसरे अहंकारी जो खुद को महान भगवान मानते थे और बड़ी भूल का शिकार थे, इसलिए खुद को असीम शक्तिशाली मानते थे।
लोगों की जरूरतें अलग अलग होती हैं, लेकिन ईश्वर से बात करने में सब एक समान होते हैं। विद्वान और रहस्यवादी ईश्वर को महान मानते हैं और उसके सामने खुद को बहुत ही तुच्छ मानते हैं और रहस्यों की गहरी जानकारी के साथ ईश्वर से अपनी बात कहते हैं। इसलिए उनके दिलों से सर्वश्रेष्ठ दुआ निकलती है और वे अपनी बंदगी जाहिर करने के लिए अति सुंदर शब्दों का प्रयोग करते हैं। इन महान व्यक्तियों में सर्वश्रेष्ठ पैगंबर इस्लाम और उनके परिजन हैं। उन्होंने बहुत ही प्रभावशाली दुआएं की हैं।
दुआ ईश्वर के सामने बंदगी का इजहार है और इससे इंसान में बंदगी की आत्मा मजबूत होती है। बंदगी की आत्मा और ईश्वर के सामने बंदगी का एहसास वही चीज है जिसके लिए समस्त ईश्वरीय दूतों ने कठिन प्रयास किए हैं। इंसान के समस्त गुणों का स्रोत और उसके द्वारा किए जाने वाले पुण्य, चाहे वो व्यक्तिगत क्षेत्र से संबंधित हों या सामाजिक क्षेत्र से, ईश्वर के सामने यही बंदगी का एहसास है। बंदगी के इस एहसास के मुकाबले में अहंकार, स्वार्थ और घमंड होता है। यही घमंड इंसान के अंदर समस्त त्रुटियों का स्रोत है।
दिल से दुआ करना और पूर्ण श्रद्धा के साथ ईश्वर से मांगना आदर की निशानी है, जिससे दुआ के कबूल होने की संभावना अधिक हो जाती है। जो लोग ईश्वर से ऐसे मांगते हैं जैसे कोई अपना कर्ज मांग रहा हो, तो वे बंदगी के संस्कार से दूर हैं। दुआ करने वाले को कुछ नियमों का पालन करना चाहिए। दुआ में आशा का द्वार अपने लिए बंद ना करें, और इस मार्ग को भी कि जिसे ईश्वर ने अपने और अपने बंदों के बीच माध्यम बनाया है, बंद ना करें। हालांकि हदीसों में उल्लेख है कि दुआ करने में जल्दबाजी ना करें। अगर तुमने किसी चीज के लिए दुआ की है और तुम्हारी दुआ कबूल नहीं हुई है, तो ये नहीं कहना चाहिए कि ईश्वर ने मेरी दुआ कबूल नहीं की। नहीं, बल्कि हर काम अपने सही समय पर होता है।
इतिहास में उल्लेख है कि एक बार हजरत फातिमा जहरा, हजरत अली और हजरत इमाम हसन और इमाम हुसैन ने 3 दिन तक रोजे रखे। तीनों दिन इफ्तारी के समय एक भूखा मांगने वाला उनके द्वार पर आया। उन्होंने हर बार अपना समस्त भोजन उस मांगने वाले को दान कर दिया। उस समय पैगंबर इस्लाम पर कुरान की आयत नाजिल हुई। इस आयत में ईश्वर ने इस परिवार के दान की प्रशंसा की। सूरह इंसान की 8वीं से 11वीं आयत तक में उल्लेख है कि अपने भोजन को, यद्यपि उसकी उन्हें ज़रूरत है, गरीबों, अनाथों और कैदियों को दे देते हैं और कहते हैं कि हम ईश्वर के लिए तुम्हें ये भोजन दे रहे हैं और हमें तुमसे इसके लिए कोई आभार नहीं चाहिए। हम अपने ईश्वर से प्रलय के दिन के लिए भय रखते हैं, इसी कारण ईश्वर उन्हें उस दिन के प्रकोप से सुरक्षित रखेगा और उनका स्वागत करेगा जबकि वे प्रसन्न होंगे।
इस्लामी क्रांति के वरिष्ठ नेता इस संदर्भ में कहते हैं, ऐसा नहीं हो सकता कि हम हजरत फातिमा से मोहब्बत और श्रद्धा का दावा करें जबकि इस महान हस्ती ने भूखे लोगों का पेट भराने के लिए अपनी और इमाम हसन और इमाम हुसैन जैसे बेटों और अपने पिता पैगंबर इस्लाम की रोटियां दान कर दी। एक दिन नहीं, 2 दिन नहीं, बल्कि 3 दिन। हम कहते हैं कि हम ऐसी हस्ती का अनुसरण करते हैं। वरिष्ठ नेता आगे कहते हैं, जीवन के ऐसे कठिन समय में हजरत फातिमा जहरा समाज में एक ऐसे ध्रुव की भांति थी जिनसे लोग संपर्क करते थे। वे पैगंबर इस्लाम की ऐसी बेटी हैं जो समस्याओं का समाधान निकालकर जीवन को उत्कृष्टता के चरण पर ले गई और उन्होंने अपने बच्चों की ऐसी तरबियत की कि वे इमाम हसन, इमाम हुसैन और हजरत जैनब बने, हजरत अली जैसे पति की सेवा की और पैगंबर इस्लाम जैसे पिता की प्रसन्नता प्राप्त की।
तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दीजिए।
श्रोताओं, अब प्रस्तुत है अगला कार्यक्रम, कुरानी किस्से।
कुरानी किस्से।
दोस्तों, कार्यक्रम कुरानी किस्से के एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए।
दोस्तों, आज के कार्यक्रम में हम आपको ये बताएंगे कि पवित्र कुरान के सूरह अहज़ाब की 36 से लेकर 40 तक की आयतें कब नाजिल हुई थीं। पैगंबर इस्लाम की धर्मपत्नी हजरत खदीजा सलामुल्लाह अलैहा का एक भतीजा था जिसने पवित्र नगर मक्का के मशहूर बाजार बाजार औकात से जैद बिन हारिसा नाम के एक 8 वर्षीय गुलाम को खरीद लाया और लाने के बाद उसे अपनी फूफी यानी हजरत खदीजा को भेंट कर दिया। हजरत खदीजा सलामुल्लाह अलैहा ने भी उसे पैगंबर इस्लाम को उपहार स्वरूप भेंट कर दिया। पैगंबर इस्लाम उसे बहुत चाहते थे और उसे अपना मुंह बोला बेटा बना लिया। वो पैगंबर इस्लाम के पास बड़ा हुआ और पवित्र नगर मक्का के लोग उसे जैद बिन मोहम्मद के नाम से पुकारते थे। पैगंबर इस्लाम द्वारा पैगंबरी की घोषणा के बाद जैद ईमान लाने वाला महत्वपूर्ण व्यक्ति था। वो पैगंबर इस्लाम को बहुत चाहता था जिसकी वजह से वो हमेशा पैगंबर इस्लाम के साथ रहता और उनकी देखभाल करता था।
جب پیغمبر اسلام ایشوریہ دھرم اسلام کے پرچار پرسار کے لیے طائف نگر جاتے تھے تو وہاں کے بچے اور کشور پیغمبر اسلام کو پتھر مارتے تھے۔ اس وقت زید بن حارثہ پیغمبر اسلام کی رکشا کرتا اور پیغمبر اسلام کی رکشا کے لیے سوئم کو ڈھال بنا لیتا تاکہ آپ کے پاون شریر پر کوئی پتھر نہ لگ سکے۔ زید پیغمبر اسلام کا ایک ماتر صحابی ہے جس کا نام پوتر قرآن میں آیا ہے۔ پیغمبر اسلام کے سمے میں جو جنگیں ہوئی ہیں ان میں سے ادھکانش میں وہ موجود تھا اور کچھ میں جنگ کا نیتتو بھی اسی نے کیا ہے۔
زید بن حارثہ پیغمبر اسلام پر ایمان لانے والے مکھیا لوگوں میں شامل ہے۔ وہ ہجرت کے 35 سال پہلے نجد میں بنی کلب قبیلے میں پیدا ہوا تھا۔ جب وہ 10 ورش کا تھا تو پیغمبر اسلام نے اسے اپنے منہ بولے بیٹے کے روپ میں سویکار کیا اور وہ پیغمبر اسلام سے بہت پریم کرتا تھا، یہاں تک کہ وہ دوبارہ اپنے پریجنوں کے پاس لوٹ کر نہیں گیا، جبکہ پیغمبر اسلام نے اسے اللہ کی راہ میں آزاد کر دیا تھا اور اس کا باپ اسے لینے کے لیے بھی آیا تھا مگر وہ اپنے باپ کے ساتھ نہیں گیا۔
زید کے باپ نے غصے میں آ کر قریش قبیلے کے لوگوں کے سامنے کہا تھا کہ آج سے زید میرا بیٹا نہیں ہے۔ اس کے بعد پیغمبر اسلام نے کہا تھا کہ زید آج سے میرا بیٹا ہے اور اس کے بعد سے اسے زید بن محمد کے نام سے بلایا جاتا تھا۔ جب وہ چھوٹا تھا تو اس کی ماں اپنے نکٹ سمبندیوں کو دیکھنے کے لیے جا رہی تھی کہ راستے میں اس کی ماں موان قبیلے کے پاس رکی تھی تو اسی سمے قائن قبیلے کے کچھ سواروں نے وہاں حملہ کر دیا اور زید بن حارثہ کو غلام بنا کر اٹھا لے گئے اور داسوں کے کرے وکرے کے مشہور بازار اوکاز میں 400 دینار میں اسے بیچ دیا۔ اس کے پریجن اسے ڈھونڈ رہے تھے پرنتو اس میں انہیں سفلتا نہیں ملی۔ اس کے کچھ ورشوں کے بعد زید کے قبیلے کے کچھ لوگ مکے کی زیارت کے لیے آئے تھے کہ ان لوگوں نے زید کو پہچان لیا اور اس سمے زید نے اپنے پریجنوں کے لیے سندیش بھیجا اور کہا کہ جا کر میرے پریجنوں سے کہہ دیں کہ میں پوری طرح سرکشت ہوں۔
یہاں تک کہ وہ سمے بھی آ گیا جب زید وواہ کے لائق ہو گیا تو پیغمبر اسلام نے اس کا وواہ ایک پرتشٹھت پریوار میں کرانے کا فیصلہ کیا تاکہ سمست مسلمان جان جائیں کہ مومن مرد مومن مہیلا کے یوگی ہے، چاہے اس کا سمبند کسی بھی جات یا قبیلے سے ہو، اور اسلام دھرم سویکار کرنے کے بعد ونش یا جات پر گرو کرنا بیکار ہے۔ اسلام میں سب برابر ہیں، یعنی مہان ایشور کی نظر میں سب برابر ہیں۔ اس بات کے درشگت پیغمبر اسلام اپنی پھوپھی کے گھر گئے تاکہ ان کی بیٹی زینب کی منگنی زید کے لیے کر سکیں۔ زینب کا پریوار ایک پرتشٹھت و گڑمانے پریوار تھا جبکہ زید کی گڑنا غلاموں میں ہوتی تھی۔
پیغمبر اسلام کی مانگ زینب کے لیے بہت سخت تھی، اس پرکار سے کہ اس نے پیغمبر اسلام کی مانگ سویکار نہیں کی۔ وہ سوئم کو زید سے بہت بہتر و شریشٹھ سمجھتی تھی۔ زینب کا بھائی عبداللہ بھی اپنی بہن کا سمرتھک اور اس منگنی کا مکھر ورودھی تھا، پرنتو پیغمبر اسلام اس بری ساماجک پرمپرا کو ختم کرنا چاہتے تھے، اس لیے انہوں نے اپنی مانگ کئی بار دہرائی، پرنتو زینب اور اس کے بھائی نے اس مانگ کو سویکار نہیں کیا۔ یہاں تک کہ پوتر قرآن کے سورہ احزاب کی 36ویں آیت نازل ہوئی جس میں زینب اور عبداللہ جیسے لوگوں کو سمبودھت کیا گیا ہے۔
اس آیت میں اس پرکار آیا ہے، کسی بھی مومن مرد اور مومنہ عورت کو اس کام میں اپنی اچھا و ارادے کا ادھیکار نہیں ہے جس کا فیصلہ اللہ اور اس کا پیغمبر کر لے، یعنی ایشور اور اس کے پیغمبر کی اچھا کے خلاف بولنے کا ادھیکار نہیں ہے، اور جو بھی اللہ اور اس کے پیغمبر کی اوگیا کرے گا تو جان لے کہ وہ سخت گمراہی میں ہے۔ زینب اور اس کے بھائی پوتر قرآن کی یہ آیت سن کر مہان ایشور کے آدیش کے مقابلے میں نتمستک ہو گئے اور سمجھ گئے کہ یہ وواہ ایک ایشوریہ دائتو ہے جسے انجام پانا چاہیے تاکہ مسلمانوں کے مد سے اگیانتا کے کال کے سماجک ورگ بھید کا انت ہو جائے۔
بہرحال زید بن حارثہ کی پیغمبر اسلام کی پھوپھی کی بیٹی زینب سے شادی ہو گئی، پرنتو ان دونوں کا سنیکت جیون ادھک سمے تک نہ چل سکا۔ زینب نے مہانیشور اور پیغمبر اسلام کی پرسنتا کے لیے وواہ تو کر لیا تھا، پرنتو اس کے اندر جو شریشٹھ ہونے کی بھاونا تھی اسے وہ بھلا نہ سکی اور نہ ہی اپنے دل سے نکال سکی، اور یہ بات اس کے دل کے اندر موجود تھی کہ زید غلام ہے اور وہ میرے برابر نہیں ہے، میں عرب کے شریف و پرتشٹھت ویکتی کی بیٹی ہوں اور پیغمبر اسلام سے بہت نکٹ ہوں، جبکہ زید مومن اور ونمر تھا، پر شریشتا پر آدھاری زینب کے وچاروں کو وہ بالکل سہن نہیں کر سکتا تھا، اس لیے اس نے اس بات کی شکایت پیغمبر اسلام سے کی اور کہا کہ میں زینب سے الگ ہونا چاہتا ہوں، پرنتو پیغمبر اسلام نے اسے دھیرے سے کام لینے کی نصیحت کی۔
البتہ پیغمبر اسلام ہر دوسرے انسان سے بہتر جانتے تھے کہ شریشتا کی بھاؤنا آسانی سے دل سے نہیں نکلنے والی ہے، اور وہ بھی اس سماج میں جس میں لوگوں کے ساتھ لین دین کا آدھار ہی جاتی ونش اور پیسہ ہو۔ پیغمبر اسلام چاہتے تھے کہ اس وواہ سے شریشتا کی غلط پرمپرا ختم ہو جائے اور لوگوں کی سوچ بدلے اور لوگ ایک دوسرے کو اپنا بھائی سمجھیں، اور شریشتا کا ماپدنڈ کیول تقوی ہے نہ کہ رنگ جاتی اور ونش آدی۔
زینب اور زید کے بیچ ویچارک وواد و متبھید جاری تھے اور اب وہ زینب کی شریشتا کی بھاونا کے کارن اسے برداشت نہیں کر سکتا تھا، اس آدھار پر وہ ہر کچھ دن کے بعد پیغمبر اسلام کی سیوا میں جاتا تھا، کنتو پیغمبر اسلام ہر بار کہتے تھے کہ اپنی پتنی کے ساتھ رہو اور دھیرے سے کام لو۔ اسی طرح سمے بیتتا رہا تھا، زید اور زینب کے بیچ وواد دن پرتی دن وشم روپ دھارن کرتا جا رہا تھا، یہاں تک کہ ایک دن زید نے پیغمبر اسلام سے کہا کہ ہمارے اور زینب کے سمبند وسفوٹک سیما تک پہنچ گئے ہیں اور دونوں ایک دوسرے سے الگ ہونا چاہتے ہیں۔ یہ وہ وقت تھا جب مہان ایشور نے پوتر قرآن کے سورہ احزاب کی 37ویں آیت نازل کی۔
اس آیت میں مہان ایشور نے پیغمبر اسلام کو سمبودھت کر کے فرمایا، جسے اللہ نے نعمت دی اور آپ نے بھی اس پر کرپا کی جب آپ اس سے کہتے تھے کہ اپنی پتنی کے ساتھ رہو اور ایشور سے ڈرو، اور اللہ نے اس چیز کو اسپشٹ کر دیا جسے آپ اپنے دل میں رکھتے اور لوگوں سے ڈرتے تھے، جبکہ اللہ سے ڈرنا چاہیے۔ چونکہ زید نے اس مہیلا کو طلاق دے دیا ہے تو آپ اس سے شادی کر لیجئے تاکہ بھوش میں مومن کا اپنے منہ بولے بیٹے کی طلاق شدہ پتنیوں سے وواہ کرنا کوئی گناہ نہ سمجھا جائے اور اللہ کے آدیش پر عمل ہو۔
دوستو، یہاں کوئی یہ سوال کر سکتا ہے کہ وہ کون سی چیز تھی جسے پیغمبر اسلام نے لوگوں کے بھے سے دل میں چھپا رکھا تھا اور ایشور نے اسے سپشٹ کر دیا۔ اس کا جواب یہ ہے کہ سورہ احزاب کی 37ویں آیت نازل ہونے سے پہلے حضرت جبرائیل نے ساری بات پیغمبر اسلام سے بتا دی تھی، اور اس وواہ کا انجام کیا ہوگا اس بات سے بھی پیغمبر اسلام کو اوگت کرا دیا تھا۔ پرنتو چونکہ ہر چیز کو اپنا سوابھاوک مار طے کرنا چاہیے تھا، اس لیے پیغمبر اسلام نے یہ تھا سمبود زید اور زینب کے بیچ مدھیستا کرنے کے پریاس کیے۔
دوسری اور پیغمبر اسلام ان لوگوں کو بھی بہت اچھی طرح جانتے تھے جو تازہ مسلمان ہوئے تھے، ان میں سے کچھ زبان سے مسلمان ہوئے تھے اور ان کے دل اسلام کے پرکاش سے ونچت تھے، پرنتو مہان ایشور کا فیصلہ تھا کہ زید اور زینب کے ایک دوسرے سے الگ ہونے کے بعد پیغمبر اسلام زینب سے شادی کر لیں تاکہ اگیانتا کے کال کی غلط پرمپرا ختم ہو جائے۔
اگیانتا کے کال کی ایک پرمپرا یہ تھی کہ جو منہ بولا بیٹا ہوتا تھا اس کے ساتھ سگے بیٹے جیسا ویوہار کیا جاتا تھا، یعنی اس کے ساتھ پریوار کے ایک سدسیہ کے روپ میں ویوہار کیا جاتا تھا اور اسے اس کے واستوک پتا کے نام سے نہیں بلایا جاتا تھا، جو پوری طرح غلط تھا۔ پوتر قرآن اس پرکار کے ویکتوں کے سمبندھ میں کہتا ہے، منہ بولے بیٹوں کو ان کے واستوک باپوں کے نام سے بلاؤ تو یہ کاریہ اللہ کے نکٹ نیائے سے ادھک نکٹ ہے۔
بہرحال مہان ایشور یہ چاہتا تھا کہ اگیانتا کے کال کی غلط پرمپرا ختم ہو، اس لیے اس نے پیغمبر اسلام کو آدیش دیا کہ وہ زید بن حارثہ سے کہیں کہ وہ زینب کو طلاق دے اور اس کے بعد وہ زینب سے شادی کر لیں۔ اس گھٹنا کے کچھ سمے بعد پیغمبر اسلام نے اپنی پھوپھی کی بیٹی زینب سے شادی کر لی اور وہ پیغمبر اسلام کی ایک دھرم پتنی کے روپ میں ان کے گھر میں آئی اور ہمیشہ وہ پیغمبر اسلام کی پتنی ہونے پر گرو کرتی اور کہتی تھی کہ مہان ایشور نے مجھے اپنے پیغمبر کی دھرم پتنی ہونے کا سوبھاگیہ پردان کیا ہے اور میرے بارے میں آیت نازل کی ہے جو بدلے گی نہیں اور مسلمان اسے پڑھیں گے اور مہان ایشور نے میرے نکاح کا خطبہ پڑھا ہے۔ حضرت زینب کے نکٹ سمبندھی بھی اس پوتر بندھن پر غور کرتے تھے اور دوسرے لوگوں سے کہتے تھے کہ کیا تم لوگوں میں کوئی ایسی مہیلا ہے جس کا وواہ ساتوں آسمان کے اوپر مہان ایشور نے اپنے پیغمبر سے کیا ہو۔ تو دوستو آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انمت دیں، خدا حافظ۔
شروتاؤ، یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں۔ تازہ اور مستعد خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھتے رہیے، ویب سائٹ کا پتہ ہے parstoday.ir/hi۔ اسی کے ساتھ یہ سبھا یہیں پر سمپن ہوتی ہے، اب ہمیں اجازت دیجیے، خدا حافظ۔Thank you.